नेपालकै सर्वोत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 र इन्टरनेट अनलाइनमा www.vijayfm.org.np र विजय एफएमको फेसबुक पेज मार्फत संसारभर एकैसाथ प्रसारण भइराखेको बेलुका 7 बजेको विजयी खबरमा हिमा अर्यालको नमस्कार। शुरूआतमा प्रमुख खबरका मुख्य शीर्षकहरू। नेपालमा 5,184 जनाको कोरोना परीक्षण, 12 जना कोरोना संक्रमित। चितवनका 30 स्वास्थ्यकर्मीमा कोरोना परीक्षण गरिँदै अहिलेसम्म कोरोना संक्रमित 4,11,000 भन्दा बढ़ी व्यक्ति निको भएर घर फर्के। गैंडाकोट ओडा नम्बर 8 आज 80 जना विपन्नलाई ओडा मार्फत घर घर पुगी राहत वितरण। नवलप्रासीमा भने राहतमै घोटाला, सर्वत्र आलोचना। गैंडाकोट नगरपालिका कृषि हाट बजार तथा चोक चोकमा 9 क्विन्टल हरियो काँक्रा आज बिक्री। सस्तोमा काँक्रा पाउँदा सर्वसाधारण खुशी। सफा सुन्दर हरियाली गैंडाकोट अभियानद्वारा बटुवाहरूलाई निशुल्क खाना खुवाउने अभियान शुरू। र नयाँ वर्षमा चितवनको सिराईचोलीमा लाग्ने मेला स्थगित। चितवनमा र नवलपुरमा मेरो किनमेलले घर घरमै खाद्य सामग्री पुर्याइदिने।
खानेपानी मिटर रिडिङ सम्बन्धी सूचना। विश्वभर महामारीको रूपमा फैलिरहेको COVID-19 अर्थात कोरोना भाइरसको सम्भावित जोखिमबाट बस्नका लागि नेपाल सरकारबाट आह्वान भए अनुरूपको लकडाउनको समयमा खानेपानी वितरण र अत्यावश्यक काम नियमित भइरहेको यहाँहरूलाई सर्वविदित रहेको छ। खानेपानीको मिटर रिडिङ गर्न मिटर रिडर उपभोक्ताको घर घरमा जान असमर्थ रहेको हुँदा गैंडाकोट नगरपालिका वार्ड नम्बर 5, 6 र 8 यस संस्थाका उपभोक्ताले आफ्नो मिटरको पूर्ण अंक, ग्राहक नम्बर सहित निम्नलिखित टेलिफोन नम्बरहरूमा यही वैशाख 3 गतेसम्म टिपाइदिन हुन हार्दिक अनुरोध गर्दछौ। सम्पर्क समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्पर्क नम्बर 0785023445, 98455144, 98459712744, 98161834333, 98161834455, 98454020465 र 98550-1590। खपत युनिट प्राप्त नभएमा 3 महिनाको पानी खपत युनिटको औसत खपत युनिट अङ्क अनुसार हुनेछ। व्यवस्थापक रविन्द्र राज घिमिरे, गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, गैंडाकोट 4 नवलपुर।
अब खबर विस्तारमा। नेपालमा हालसम्म 5,184 जनाको कोरोना भाइरस COVID-19 को परीक्षण गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डाक्टर विकास देवकोटाले आइतबारसम्ममा देशभर 5,184 जनाको कोरोना परीक्षण गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार पछिल्लो 24 घण्टामा 795 जनाको कोरोना परीक्षण गरिएको छ, जसमा 3 जनाको कोरोना भाइरस COVID-19 संक्रमण पुष्टि भएको प्रवक्ता डाक्टर देवकोटाले जानकारी दिनुभयो। उहाँले भन्नुभयो संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङ शुरू भइसकेको छ, सबैजना सतर्क रहु। त्यस्तै प्रवक्ता डाक्टर देवकोटाका अनुसार हाल नेपालमा 7,973 जना क्वारेन्टाइनमा रहेको र 85 जना आइसोलेसनमा उपचारार्थ रहेको पनि जनाउनुभयो। नेपालमा 3 जना नयाँ बिरामी थपिएसँगै संक्रमितको संख्या 12 जना पुगेको छ। चितवनको भरतपुर स्थित भरतपुर कोरोना अस्पताल र जिल्लाका विभिन्न अस्पतालका चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीमा कोरोना संक्रमणको परीक्षण हुने भएको छ। उनीहरूको स्वाब परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ। भरतपुर अस्पतालका अध्यक्ष एवं कोरोना अस्पतालका प्रवक्ता डाक्टर भोजराज अधिकारी, नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष अनिल विक्रम कार्की सहित 30 जना चिकित्सक तथा स्वास्थ्यकर्मीको कोरोना भाइरस संक्रमण भए र नभएको हेर्न नमूना परीक्षणका लागि भरतपुर कोरोना अस्पताल प्रयोगशालामा पठाइएको हो। चैत्र 7 गतेदेखि अहिलेसम्म काम 21 दिन काम गरेकाहरूको मात्र स्वाब संकलन गरेर पठाइएको जनाइएको छ। उनीहरूको आज राति वा सोमबारसम्म भोलिसम्ममा रिपोर्ट आउने जनाइएको छ। भरतपुर कोरोना विशेष अस्थायी अस्पतालमा शुरूआतदेखि नै अग्रभागमा रहेर काम गरेकाहरूमा उच्च जोखिम रहेकाले स्वाब परीक्षणका लागि पठाइएको अस्पतालका प्रवक्ता डाक्टर भोजराज अधिकारीले जानकारी दिनुभएको छ। यसैबीच चितवनमा अहिलेसम्म परीक्षण भएका नमूनामा सबैको रिपोर्ट नेगेटिभ आएको छ। यसै विषयमा चितवनको पछिल्लो अवस्था के छ र कोरोना संक्रमण हुन नदिन कसरी सचेत हुने भन्ने बारे चितवनका डाक्टर महेन्द्र अग्रहरीसँग सहकर्मी माया कण्डेलले कुराकानी गर्नुभएको छ।
चितवनको अवस्था हेर्ने हो भने अहिले भनौँ नयाँ केस लास्ट झारखण्डमा नयाँ केस डिटेक्सनको रेट चाहिँ छैन र हिजो मात्रै हामीले चाहिँ हेटौडामा इन्डियाबाट आएर बसोबास गरेको दुई तिनजना मात्रै पोजिटिभ देखिएको भनेको छ। तर यो नेपालमा चाहिँ एक व्यक्तिबाट अर्को व्यक्तिमा नयाँ संक्रमण चाहिँ फैलिएको देखिएको छैन।
यो सर्न नदिन चाहिँ के उपाय अप्नाउन सकिन्छ होला सर एक व्यक्तिबाट अर्को व्यक्तिमा?
डब्ल्युएचओले एनालाइसिस गरे अनुसार चाहिँ सर्न नदिनको लागि एकदम अति उत्तम उपाय भनेको यी हामीले फलो गरिरहेको उपायहरू जस्तो साबुन पानीले बारम्बार हात धुने 20 सेकेन्डसम्म मुचिमुची कुनै वस्तु छोइयो भने साबुन पानीले हात धोइहाल्ने र साबुन पानी नभएको ठाउँमा ह्यान्ड सेनिटाइजरको प्रयोग गर्ने जसमा चाहिँ 70% अल्कोहल हुन्छ होइन मिथाइल अल्कोहल युज गर्नु हुँदैन अरू अल्कोहलहरू प्रोपाइल अल्कोहलहरू भएको ह्यान्ड सेनिटाइजर युज गर्नुपर्ने हुन्छ र नयाँ व्यक्तिहरू संक्रमित हुन सक्ने भएको र सम्पर्कमा आउन नसकेको थियौँ र मास्कको प्रयोग पनि धेरै दिनसम्म एउटै मास्क प्रयोग गर्दाखेरि चाहिँ हुँदैन तर एउटा मास्क प्रतिदिन त्यसलाई सफा गरेर अथवा नयाँ नयाँ मास्क हरेक दिन प्रयोग गर्न सक्छौँ त्यसमा संक्रमण रोकेको देखिएको छ। त्यस्तै गरेर तपाईँको संक्रमित व्यक्ति कोही छ भने क्वारेन्टाइनमा बस्ने र उनको घर वरिपरि अथवा त्यस्तो व्यक्ति सम्पर्कमा आएको छ भने ट्रेसिङ गरेर डिटेक्सन गर्ने अहिलेको सिनेरियोमा टेस्ट नै भइरहेको छैन नयाँ खोजेर पत्ता लगाएर टेस्ट गर्नु यदि त्यो नेगेटिभ पत्ता लगाउने यदि त्यस्तो व्यक्ति छ भने क्वारेन्टाइनमा राख्ने साबुन पानीले राम्रोसँग हात धुने मास्कको प्रयोग गर्ने यदि तिनवटा सावधानी राम्रोसँग अप्नायौँ भने पक्कै पनि COVID-19 अथवा यो कोरोना भाइरसको संक्रमण चाहिँ सर्नबाट हामीले जोगाउन सक्छौँ रोक्न सक्छौँ।
कतिपय व्यक्तिहरूले चाहिँ डक्टरले नै तथ्याङ्क लुकाएका छन् कि भन्ने किसिमको शङ्का पनि गर्छन् नि के भन्नुहुन्छ?
हजुर अब तथ्याङ्क लुकाएर बस्नु बेला छैन अहिले र तथ्याङ्क हामीले टेस्टमै डिपेन्ड गरेर तथ्याङ्क देखिने हो देखिन्छ त्यही भएर हाम्रो देशमा टेस्ट नै अलिकति प्रभावकारी ढङ्गले अगाडि बढाउँदै लगिरहेको छ। जति धेरै टेस्ट गर्यो उति धेरै पोजिटिभ आउने चान्सेस हुन्छ जति कम टेस्ट भयो त्यति कम टेस्ट पोजिटिभ आउने चान्स हुन्छ। टेस्टको दायरा बढाउँदै लग्यो भने केसहरू फाइन्ड आउट भनौँ न पत्ता लाग्ने दायरा बढ्दै जान्छ अथवा अहिलेको सिनेरियोमा चाहिँ लुकाएर अथवा राखेको चाहिँ होइन।
टेस्टको दायरा चाहिँ बढाउन नसकेको अवस्था छ कि कस्तो छ?
अब अहिले PCR मेसिनहरू सबै ठाउँ ठाउँमा पुर्याइसकेको छ टेस्टको दायराहरू बढाउँदै लगिरहेको छ ऱ्यापिड टेस्ट किटहरू पनि युज हुन थालेको छ त्यसले पनि टेस्टको दायरा बढाउँदै ल्याइन्छ त्यही भएर टेस्टको दायरा चाहिँ बढ्दै गइरहेको छ। अब केसहरू कम्युनिटीमा लुकेर बसेको केसहरू छ भने त्यसले डेफिनेटली पत्ता लगाउँछ।
अनि सँगसँगै कति ठाउँमा टेस्ट गर्ने ठाउँमा नै जुन नमुनाहरू चाहिँ नगएको अवस्था आइरहेको छ चितवनमा पनि कम मात्रामै दिनकै 90-100 टेस्ट गर्न मिल्ने ठाउँमा त्यो नमुनाहरू नै कम मात्रामा गएको छ भनिन्छ यो अन्य व्यक्तिले पनि परीक्षण गर्नुपर्ने हो कि के छ?
हजुर जस्तो अब हामीले पनि त्यो कुरालाई एनालाइसिस गर्दाखेरि यदि बिरामीलाई अथवा कुनै व्यक्तिलाई लक्षण देखिएको छ भने पक्कै पनि घरमा लुकेर बसेको हुँदैन अथवा घरमै बसौँ भन्ने चाहिँ उसको चाहना हुँदैन किनभने पहिला टेस्ट गरेर लुकीलाई गाह्रो थियो तर अहिले त टेस्ट निकै एभाइलेबल भइरहेको छ त्यही भएर हामीले चार पाँचको लक्षणहरू जस्तै रुगाखोकीलाई नै ज्वरो आउने कम्तीमा 100 माथि लगातार सिटामा खाँदा पनि ज्वरो आइराख्ने बढी हाच्छु आउने जिउ मासेपेसीहरू दुख्ने होइन टेस्टहरूमा खान पाउने यस्तो लक्षण भएको व्यक्ति अथवा बाहिरबाट संक्रमितसँग सम्पर्कमा आएको व्यक्ति बाहिरबाट आएको व्यक्तिहरू तिन हप्ताभित्र आउनु भएको छ भने त्यस्तो व्यक्तिहरूले चाहिँ सो स्पष्ट रूपमा गएर कोरोना परीक्षण गराउँदाखेरि चाहिँ राम्रो हुने र कम्युनिटी बचाउन सक्ने भएको भएर अनि त्यो व्यक्तिहरू चाहिँ घरमा लुकेर बस्नु हुँदैन भन्ने कुरा चाहिँ
कतिपय अवस्थामा त लक्षण पनि नभइकन कोरोना संक्रमण भएका कुराहरू आइरहेका छन् नि।
हजुर त्यसको लागि हामीले चाहिँ अब कम्युनिटी बेस्ड ऱ्यापिड टेस्ट किटहरू जुन चाहिँ अति भनौँ न संक्रमित एरिया हुन सक्ने ठाउँले पहिचान गरेर हटस्पटहरूमा चाहिँ ऱ्यापिड डायग्नोस्टिक किटहरू पठाएको छ सरकारले त्यसबाट चाहिँ तिनीहरू पत्ता लाग्छ।
यो नवलपुर र चितवनको अवस्थामा कतिको सतर्क हुन आवश्यक छ के कुरामा ध्यान दिन आवश्यक छ?
अब अहिलेको सिनेरियोमा चाहिँ नवलपुर र चितवनमा नयाँ बिरामीहरू अथवा नयाँ संक्रमितहरू फेला परेको छैन त्यही भएर संक्रमितहरू आउनु नदिनको लागि क्वारेन्टाइनको राम्रो उपयोग गर्नुपर्ने र जिल्लाभित्र अथवा बाहिर जाँदाखेरि एकदमै सावधानी अप्नाउनु पर्ने र भारततिरबाट बोर्डर लाइनबाट कोही नयाँ मान्छे आउनुभयो उहाँलाई थोरै दिन क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्यो भने यति सावधानीले चाहिँ यो विद्या जिल्लालाई मेरो जोगाउन चाहिँ सकिन्छ जस्तो लाग्छ।
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोविड 19 कारण विदेशमा रहेका 14 नेपालीले ज्यान गुमाएका छन्। गैरावासी नेपाली संघ एनआरएनए ले संकलन गरेको तथ्याङ्क अनुसार कोरोना संक्रमणबाट बेलायतमा 8, अमेरिकामा 5 र संयुक्त अरब इमिरेट्समा एकजना नेपालीको ज्यान गएको छ। संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्च स्तरीय समिति अन्तर्गतको स्वास्थ्य समितिले यो तथ्याङ्क सार्वजनिक गरेको हो। समितिका संयोजक डाक्टर संजीव सापकोटाका अनुसार हालसम्म विभिन्न मुलुकमा रहेका 665 गैरावासी नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ। विदेश स्थित नेपाली नियोग गैरावासी नेपाली संघको शाखा तथा स्थानीय संघ संस्थाद्वारा संकलित सूचनाका आधारमा उक्त तथ्याङ्क सार्वजनिक गरिएको उहाँले जानकारी दिनुभएको छ। अमेरिकामा 500, बेलायतमा 100, स्पेनमा 18, यूएईमा 10, जर्मनीमा 4, पोर्चुगलमा 8, अस्ट्रेलियामा 9, साउदी अरेबियामा 4, कुवेतमा 5, जापान, मलेसिया, म्यानमार र हङकङमा 1-1 नेपालीमा कोरोना संक्रमण पुष्टि भएको कोविड 19 एनआरएनए उच्च स्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ ले विश्वका 52 मुलुकमा 22,000 भन्दा बढ़ी स्वास्थ्यकर्मीमा कोरोना भाइरस कोविड 19 संक्रमण देखिएको जानकारी दिएको छ। शनिबार सार्वजनिक गरिएको डब्ल्यूएचओ को प्रतिवेदनले गत अप्रेल 8 सम्ममा विश्वभरका 52 मुलुकमा 22,073 जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको बताइएको हो। यस्तै कोरोना भाइरसबाट अहिलेसम्म संक्रमितको संख्या 17,95,693 पुगेको छ। आजसम्ममा 4,11,800 भन्दा बढ़ी व्यक्ति कोरोना संक्रमणबाट पूर्ण रूपमा ठीक भएर घर फर्किएका छन्। 1,10,000 जनाको अहिलेसम्म मृत्यु भएको छ। सामान्य अवस्थामा 12,23,284 जना रहेका छन् भने 50,533 को अवस्था गम्भीर रहेको वर्ल्ड मिटर्स डट इन्फोले जानकारी दिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सक नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरूको सम्मानमा भोलि राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गर्नुभएको छ। यो संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपालले अघि सारेको कार्यक्रम हो जसमा प्रधानमन्त्री ओलीले पनि समर्थन जनाउनु भएको छ। ग्लोबल कम्प्याक्ट नेपालले भोलि नयाँ वर्षको दिन बिहान 8 बजे घरको छत वा झ्यालबाट राष्ट्रिय गान गाउन आह्वान गरेको हो। लकडाउनमा खाना पकाउने एलपीजी ग्यास आधा सिलिण्डरको बिक्री वितरण हुँदै आएकोमा आजदेखि भरि ग्यास सिलिण्डरको पनि बिक्री शुरू भएको छ। निगमका अनुसार सबै ग्यास उद्योगले बजारमा 14.2 किलोको भरि ग्यास सिलिण्डर बजारमा पठाइसकेको जानकारी समेत गराएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक सामग्रीको अभाव हुन नदिने गरी काम भइराखेको पनि जानकारी गराउनु भएको छ। गैंडाकोट ओडा नम्बर 8 आज गरीब विपन्नका लागि राहत वितरण गरिएको छ। यसअघि चैत्र 24 राहत वितरण गरिएकोमा छुटेका ओडाका अन्य 80 जनालाई वार्ड अध्यक्ष डिलाराम रिजालको सक्रियतामा आज फेरि राहत वितरण गरिएको वार्ड सदस्य नरबहादुर थापाले जानकारी दिनुभएको छ। वार्ड कार्यालयको रकमबाट कोठामा बस्ने आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूलाई राहत वितरण गरिएको थापाले बताउनुभयो। 10 केजी चामल, 1 केजी दाल, 1 पोका नुन, 1 पोका तेल, हात धुने साबुन वितरण गरिएको हो। वडाध्यक्ष डिलाराम रिजालको सक्रियतामा पीड़ितको घर घरमै पुगेर राहत वितरण गरिएको थियो। यसअघि चैत्र 24 गैंडाकोट नगरपालिकाबाट प्राप्त राहत वडामा रहेका 277 जना गरीब विपन्नलाई वितरण गरिसकिएको छ। वडामा खाद्य सामग्री उपयोगमा केही समस्या भए अथवा कसैलाई स्वास्थ्य समस्या भएमा वडामा सम्पर्क राख्न पनि वडा नम्बर 8 वडा कार्यालयले अनुरोध गरेको छ। कोरोना भाइरसको महामारीका कारण भएको लकडाउनबाट गरीब तथा विपन्न परिवार भोकभोकै मर्न नपरोस् भनेर वितरण गरिएको राहतमै नलप्रासीमा घोटाला गरिएको पाइएको छ। नलप्रासीको रामग्राम नगरपालिकामा राहत वितरण गर्दा कुहिएको चामल, म्याद नागेको खाद्यान्न र तोकिए भन्दा कम तौल खाद्यान्न वितरण गरेर घोटाला गरेपछि यसको सर्वत्र आलोचना भएको छ। पूर्वी र पश्चिम नलप्रासी गरी दुई जिल्ला रहेको नलप्रासीको 15 स्थानीय तहहरूमा कतै खानै नपुग्ने गरी निकै कम राहत वितरण गरिएको छ भने कतै म्याद नागेका र कुहिएका खाद्यान्न बिक्री गरिएको पाइएको हो। पश्चिम नवलप्रासीको रामग्राम नगरपालिकामा राहत वितरण नै रोकिएको छ। रामग्राम नगरपालिकामा अहिले राहत वितरणमा घोटाला छानबिन गर्नका लागि छानबिन समिति समेत गठन गरिएको छ। पूर्वी नवलप्रासीको काउसुती 16 सुन्दर बस्तीमा 30 घर विपन्न परिवार रहेका छन्। यहाँ रहेका सबै मजदूरी गरी खाने सुकुम्बासी परिवार हुन्। यहाँ ओडाले सबै घरको नाम टिपेर लगे पनि आधाले मात्र राहत पाएको स्थानीयले गुनासो गरेका छन्। काउसुती 3 का वडाध्यक्ष अमृत श्रेष्ठले ओडाले पठाएको संख्या भन्दा कम संख्यामा राहत आएपछि वितरणमा समस्या भएको जानकारी गराउनु भएको छ। काउसुती नगरपालिकामा पनि यस्तो गुनासो आएपछि कतिपय सम्पन्न परिवारले पनि राहत लगेको र कतिपय विपन्न परिवारले समेत राहत नपाएको उनीहरूले गुनासो गरेका थिए। त्यसमाथि राहत निकै कम, प्रति परिवार 15 किलो चामल भए पनि कतिपय नाम मात्रको राहत किन लिने भन्दै अस्वीकार समेत गरेको पाइएको छ। यसैबीच बर्दघाट नगरपालिकामा लकडाउनका बेला खुलेका अत्यावश्यक सामग्री अर्थात खाद्यान्न पसलहरूमा चेक जाँच गर्दा समय गुज्रिएका खाद्य बिक्री गरेको पाइएको छ। बर्दघाट नगरपालिकाका सूचना अधिकारी पुष्कर काफ्लेले अनुगमनको क्रममा म्याद गुज्रेका पेय पदार्थ, ड्राई फूड, मसला र औषधि समेत बरामद गरिएको जानकारी दिनुभएको छ। ती पसलहरूलाई कार्यवाहीको दायरामा ल्याउने बर्दघाट नगरपालिकाले तयारी गरेको छ। सफा सुन्दर हरियाली गैंडाकोट अभियानले लकडाउनका कारण प्रभावित बटुवाहरूलाई निशुल्क खाना खुवाउने अभियान शुरू गरेको छ। गैंडाकोट 2 भिरकुटी चोकमा बिहानदेखि बेलुकासम्म आफ्ना गाउँ फर्किरहेका बटुवाहरूलाई खाना खुवाउन थालेको अभियानका संयोजक गणेश सापकोटाले जानकारी दिनुभएको छ। बटुवाहरूलाई मात्र नभएर बिहान बेलुका छाक टार्न गाह्रो भएका व्यक्तिहरूलाई पनि खानाको व्यवस्था गरिएको संयोजक सापकोटाले बताउनु भएको छ। यो अभियान आइतबार आजदेखि निरन्तर रहने अभियानका संयोजक सापकोटाले बताउनुभयो। चितवनबाट संचालित मेरो किनमेल प्रालीले लकडाउनको अवस्थालाई मध्यनजर गर्दै घर घरमै खाद्यान्न सामग्री, भान्साको सामग्री पुर्याइदिने भएको छ। मेरो किनमेलले आइतबार एक विज्ञप्ति जारी गर्दै लकडाउनको अवस्थामा आम मानिसले शास्ति भोगिरहेको अवस्थामा घर घरमै खाद्य सामग्री पुर्याउने कार्यको शुरूआत गरिएको जनाएको छ। मेरो किनमेलका कार्यकारी निर्देशक सन्तोष कण्डेलद्वारा विज्ञप्तिमा जारी विज्ञप्तिमा खाद्यान्न सामग्री डेलिभरीका लागि योजना पहिलेदेखि नै बनाए पनि लकडाउनको अवस्थामा झनै खाँचो देखिएकाले यसको शुरूआत गरिएको उल्लेख गर्नुभएको छ। ग्राहकले घरमै बसेर मेरो किनमेलको मोबाइल एप्लिकेशन डाउनलोड गरी वेबसाइट मार्फत र फोनबाट पनि सामग्री अर्डर गर्न सकिने उहाँले बताउनुभयो। पर्यटकीय स्थल चितवनकै सबैभन्दा अग्लो स्थान सिराईचुली डाँडामा हरेक नयाँ वर्षमा लाग्ने मेला यस वर्षको नयाँ वर्ष 2077 आयोजना नहुने भएको छ। विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना संक्रमणको प्रभावका कारण यस वर्ष मेला आयोजना नहुने भएको हो। जिल्लाको एकमात्र गाउँपालिका इच्छा कामनाको वडा नम्बर 1 पर्ने सिराईचुली डाँडा समुद्री सतहदेखि करिब 1,945 मिटरको उचाइमा छ। यहाँबाट बिहानी सूर्योदयसँगै तराईका फाँटहरूका साथै हिमालका आकर्षक दृश्यहरू का लागि आन्तरिक तथा बाह्य पर्यटकको लर्कु लाग्ने गरेको थियो। अब आजको सरकारको पालो गैंडाकोट नगरपालिकामा आज आइतबार विभिन्न चोक तथा कृषि हाट बजारमा काउसुतीमा उत्पादन भएका काँक्रा बिक्री गरिएको छ। हरियो काँक्रा भोलि बिहान पनि बिक्री हुने बताइएको छ। सस्तोमा काँक्रा पाउँदा सर्वसाधारण खुशी भएका थिए। 20 रूपियाँ केजीमा काँक्रा वितरण बिक्री गरिएको थियो। हामीले यसै विषयमा कृषि विकास निर्देशनालय पोखराका उपसचिव तथा बजार महाशाखा प्रमुख भानुभक्त भट्टराईलाई लकडाउनको यो समयमा गैंडाकोटमा आइतबार हरियो काँक्रा कुन कुन ठाउँबाट बिक्री भयो भनी सोधेका छौं।
हजुर, हाम्रो गैंडाकोट नगरपालिकामा स्थापित एउटा नयाँ कृषि अभियान कृषक सहकारी संस्था लिमिटेड छ, जसमा चाहिँ भगबहादुर कार्की, झलकाजी पौडेल र यदुनाथ सिजन मुख्य व्यक्तित्वहरू हुनुहुन्छ। उहाँहरूको समन्वय र कृषि विकास निर्देशनालयको संयुक्त पहलमा हामीले कालासोतीका कृषकहरूद्वारा उत्पादित काँक्रोलाई गैंडाकोट ल्याएर बिहान 7 बजेदेखि 7:30 बजेसम्म गैंडाकोटको काँग्रेस चोक अनि भिरकुटी चोक, काली गण्डकी चोक र माथि सिरन्यास चोक अनि मिलन चोकमा यी विभिन्न चोकमा राखेर बिक्री गर्यौँ।
लगभग कति क्विन्टल जति यहाँले झारेर बिक्री गर्नुभयो आज?
हजुर, आज हामीले सेम्पलको रूपमा मात्रै यहाँका उपभोक्ताहरूले के भन्नुहुन्छ, उपभोक्ताहरूको विचार के छ, उहाँको चाहना कस्तो हुन्छ भनेर सेम्पलको रूपमा 9 क्विन्टल मात्रै त्यहाँबाट किसानसँग मगाएका थियौँ। 9 क्विन्टल मात्रै 20 रुपियाँ किलोको दरमा 9 क्विन्टल काँक्रो बिक्री गर्यौँ।
अनि सबै बिक्री भइसक्यो सर आज झारेको?
ल्याउँदा बित्तिकै उपभोक्ताहरू यति चाहिँ आत्तिनु भएको थियो कि तर एकदम व्यापारीहरूबाट धेरै मूल्यमा सामान किन्नु पर्दा, ताजा तरकारी किन्नु पर्दा उहाँहरू धेरै आत्तिनु भएको अवस्था र आज हामीले ताजा फ्रेस काँक्रो ल्याउने बित्तिकै त्यो काँक्रोमा चिचो तितो पनि छैन, काँक्रो एकदम मिठो राम्रो काँक्रो छ, ताजा काँक्रो भन्दा पोसाफुस भयो। तिमी आधा घन्टाभित्र हामी सबै नौ गुटो काँक्रो सबै चोकमा समाप्त गर्न सक्यौँ। यहाँ नपुगेर हामीलाई यहाँ धेरै डिमान्ड आइरहेको छ अहिले।
हजुर, अब यो कालसुदीको कुन ठाउँमा चाहिँ काँक्रो उत्पादन भइरहेको रहेछ, कति एरियामा रहेछ, उहाँहरूले अहिले कसरी बेचिराख्नु भएको छ?
हजुर, कालासुतीमा फिल्डमै हामीले काँक्रो उत्पादन गर्ने कृषकहरूको फिल्डमै त्यहाँ 15 रुपियाँ किलोमा दिइरहनु छ उहाँले फिल्डमा जानेहरूलाई फार्मिङ प्राइस, अनि त्यहाँबाट बाहिर लाँदाखेरि ढुवानी जोडेर त्यहाँबाट हामीले यहाँ जिममा ढुवानी साधनबाट ल्याउनु पर्यो, त्यसमा तिन वर्ष लगानी गरेर कालासुतीमा एउटा थोक बजार कृषि उपज समिति भन्ने छ, त्यो थोक बजार कृषि उपज समितिको संयोजक लेखनाथ बस्याल हुनुहुन्छ, लेखनाथ भुषाल हो, के अरे उहाँको समन्वयमा त्यहाँबाट आइरहेको छ, बजार समिति मार्फतै आएको, त्यहाँको वरिपरि कृषकहरूले एकजनाको फिल्डमा हेरेर अरूले उत्पादन गर्ने आधारमा सबैले उत्पादन गर्नुपर्छ, उहाँहरूलाई सहयोग गर्ने अपेक्षा राखेका छौँ। कालासुतीमा एउटै फिल्डमा एउटै प्लटमा 40 बिघामा काँक्रो मात्रै खेती भएको छ, त्यहाँ 500 बिघाभन्दा बढीमा ताजा तरकारी हुन्छ, त्यहाँ बम्बा भिन्डी लगायतको तरकारी अरू आउँदैछ, उत्पादन हुँदैछ, अनि काँक्रो मात्रै 40 बिघामा त्यहाँ 5000 केजीभन्दा बढी काँक्रो उत्पादन हुन्छ। भोलि फेरि भोलि बिहान 7 बजे 25 क्विन्टल काँक्रो आउँदैछ गोइनाकोटमा,
भोलि बिहान 25 क्विन्टल काँक्रो फेरि पनि बिक्री हुँदैछ,
बिक्री हुँदैछ, बिहान 7 बजेदेखि 7:30 बजेसम्म बिक्री हुन्छ।
कुन कुन ठाउँमा बसेर बिक्री गर्छ?
दुईटै चोकमा बिक्री हुन्छ, नगरपालिकाको कार्यालय, गोइनाको नगरपालिका कार्यालय अगाडि, नयाँ कृषि अभियान सहकारी संस्थाको बजार अफिस, त्यसपछि कालीगण्डकी चोक, भिरकुटी चोक, अनि श्रीनिवास चोक र मिलन चोक, अनि विकास चोक र यहाँ नेपाल राष्ट्रिय शमशेर मावि छ, त्यसको अगाडि पिपल चौतारामा के हुँदैछ।
काँक्रोहरू ल्याउँदाखेरि अब गाडी चलाउन अत्यावश्यक सामग्री भनेर तपाईँहरूले ल्याउनु भयो कि प्रशासनले सजिलै आउन दियो, अथवा रोक्यो, केही गाह्रो भयो कि भएन?
कृषि उपजको लागि सजिलो छ, हामीलाई इलाका प्रहरी कार्यालय गैँडाकोटमा, जिल्ला प्रहरी कार्यालय नवलपरासीमा हाम्रो कृषि विकास निर्देशनालयबाट परिपत्र गरेर उहाँलाई पत्र पनि दिएका छौँ। म स्वयं यहाँको इलाका प्रहरी कार्यालय गैँडाकोटमा गएर त्यहाँको इन्स्पेक्टर सरसँग समन्वय गरी उहाँले चाहिँ यो चोक चोकमा बिक्री गर्नको लागि, कृषि उत्पादन बिक्री गर्नको लागि, ढुवानी गर्नको लागि त्यो समीक्षा चाहिँ एकदम सहजीकरण गर्नुभएको छ उहाँहरूले पनि।
अब यो गण्डकी प्रदेशमा अहिले तरकारी उत्पादनको अवस्था र अब बिक्री गर्ने अवस्था कस्तो छ? किसानहरूले खेतमै तरकारीहरू बिग्रेको अवस्था अथवा फाल्नुपर्ने अवस्था आएको छ कि छैन?
अहिले मेरो जानकारीमा, मलाई मेरो बारेमा धेरैलाई थाहा नहुन पनि सक्छ, मेरो कन्ट्याक्ट नम्बर 98560-64-978 हो, सम्पूर्ण दर्शकहरूले यो थाहा पाउन पनि म अनुरोध गर्छु, 98560-64-978। यो गैँडाकोट आसपासको मात्रै नभएर नवलपरासी गण्डकी प्रदेश क्षेत्रभित्रकै कतै कुनै पनि क्षेत्रका किसानहरूले हाम्रो कृषि उत्पादनलाई नोक्सान गर्न पर्यो, हामीले नोक्सान गर्नु पर्यो, खेर गयो भनेर जानकारीमा हामीलाई आएको छैन अहिलेसम्म। कतिपय उत्पादनलाई हामीले उत्पादन स्थल बारीमै लामो समयसम्म राख्न सक्छौँ। आजले कृषक दाजुभाइ दिदीबहिनीहरूलाई एकैचोटि उत्पादनलाई ननिकाल्नु हुन पनि म अनुरोध गर्दछु, धेरै धारण गर्नुहोस्, केही समयपछि हजुर निकाल्दा पनि हुने बालीहरूलाई त्यस्तो नगर्नु होला भनेर म भन्न चाहन्छु। सम्बन्धित स्थानमा रहेका सम्बन्धित बुद्धिजीवीहरू, व्यापारी, उद्यमीहरू, समाजसेवी, सहकारी संस्था समूहहरूले सहयोग गर्न हुन म अनुरोध गर्छु, र हाम्रो कृषि उत्पादन अहिलेसम्म नोक्सान भएको जानकारी छैन।
अब पालो भएको छ कला खबरको सहकर्मी अनिता राणा भाटबाट।
नयाँ वर्ष लाग्दै गर्दा अहिले भने कोरोनाको त्रासका कारण माहौल नै सुनसान बनेको छ। विभिन्न मेला, महोत्सव र स्टेजका कार्य स्थगित भएका छन्। यो बेला कलाकारहरूलाई त झन् 80 बढी असर पुगेको छ। आफूले गरेको काम नै छोडेर स्टेज कार्यक्रममा पुग्ने प्रदेशी गायक सूर्य खड्का यो नयाँ वर्षमा भने कोरोनाको त्रासका कारण आफ्ना कार्यक्रम स्थगित भएर घरमै बस्नु परेको गुनासो गर्नुहुन्छ।
विशेष हाम्रो मोती राई दिदी हुनुहुन्छ त्यहाँ, दिदी मार्फत त्यहाँ जाने कुरा भएको थियो, मेरो लघु फिक्सै जस्तो भएको थियो। अब यो भाइरसले गर्दा त्यो लगायत जापानमा हामी राष्ट्रिय लोकतन्त्र गोर्खी प्रतिष्ठा नेपाल जापान शाखा छ जापानमा, त्यसको अध्यक्ष पनि हो म। हामीले जापानमा पनि केही कार्यक्रम गर्ने भन्ने एउटा तयारी गर्दै थियौँ, र अन्य संस्थाहरूको थुप्रै कार्यक्रमहरू पनि हुन्थे लगभग, यो नेपाल नयाँ वर्षमा पनि यताउति तपदल पनि हुन्थ्यो, सँगै जापानमा कामहरू पनि अलिक बिजी हुने, यो बेला अलिक बढी कमाउने पनि त्यो माहौल हुन्थ्यो के अरे। अब कोरोनाले सबै कुरा
लकडाउनको समयको सदुपयोग गर्दै गायक खड्का भने यति बेला गीत संगीत रचनामा नै व्यस्त रहेको बताउनुहुन्छ।
यसपालि चाहिँ तिनवटा गीत चाहिँ सिर्जना गरेको छु राम्रो. अब यो कोरोनाको अवस्था राम्रो भयो र चिजको माहौल बन्ने अवस्था भयो भने तिनवटा गीत चाहिँ बजारमा आउँछन्, सारी कलर टू, त्यसै गरी अन्य दुईटा गीत छन्. अब त्यो रहेन भने एउटा गीत मात्रै चाहिँ निकाल्छु म यसपालि.
कोरोना भाइरसले नेपालमा भन्दा अझै बढी प्रदेशमा असर पुर्याएको बताउनुहुन्छ गायक खड्का.
हामीलाई तरसित गराएको छ, जति नेपालमा हुनेलाई पुर्याएको छ त्यसको दोब्बर हामी प्रदेशमा हुनेलाई पुर्याएको छ.
अहिले त हजुरहरूलाई काममा पनि जानु पर्ने छ,
सबै आफ्नै घरमा लकडाउनमा भित्र बसिराख्नु भएको छ, आफ्नै आटो ढिँडो सिङ्की जे छ त्यही खानु भएको छ. अब हामी प्रदेशमा हुनेलाई त एक दुई महिना यस्तै भइदियो भने त धेरै गाह्रो छ. अब यहाँ काममा नजाने, अब नगए पनि महिनाको 60-70 हजार, 80 हजार भाडा तिर्नै पर्ने, अनि त्यसै गरी अब बालबच्चाहरू पढाउँदा फिस तिर्नै पर्ने, बिजुली बत्ती पानी ग्यासको तिर्नै पर्ने, अनि मोबाइलको तिर्नै पर्ने, नेटहरूको तिर्नै पर्ने, गर्दाखेरि महिनाको 1-1.5 लाख यहाँ खर्च भइरहेको हुन्छ.
विगतका वर्षमा चाहिँ रमाइला ठाउँ र अन्य कार्यक्रमहरूमा सहभागी हुन नसके पनि परिवारसँग खुसी साट्दै नयाँ वर्ष मनाउनुहोस्. सबैलाई नयाँ वर्षको धेरै धेरै शुभकामना छ.
अब केही छोटा खबर. हामीलाई भर्खरै प्राप्त खबरमा भारतमा तीर्थयात्रामा गएर फर्केकी एक 65 वर्षीय महिलाको ऱ्यापिड डायग्नोस्टिक टेस्ट आरडीटी किटबाट गरिएको परीक्षणमा बागलुङमा पोजेटिभ रिपोर्ट आएको छ. आइतबार काठेखोला गाउँपालिकामा गरिएको परीक्षणको क्रममा वडा नम्बर 6 आएकी ती महिलाको रिपोर्ट पोजेटिभ देखिएपछि क्वारेन्टाइनमा राखेर स्वाब परीक्षणको तयारी गरिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सूरज गुरौले जानकारी दिनुभएको छ. पूर्व राजा ज्ञानेन्द्र शाहले घोषणा गरेको 2 करोड़ रूपियाँ सहयोग हिमानी कोषले सरकारी राहत कोषमा आज उपलब्ध गराएको छ. चट्याङ लागेर खोटाङमा 2 जनाको मृत्यु भएको छ भने 8 जना घाइते भएका छन्. मुम्बईमा कार्यरत 3 जना पत्रकारलाई कोरोना भाइरसको संक्रमण पाइएको छ. भारतीय संचार माध्यमका अनुसार सबैले आइसोलेसनमा राखेर उपचार भइराखेको छ. र भारतमा कोरोना भाइरस विरूद्धको आयुर्वेदिक उपचारलाई वैज्ञानिक रूपमा प्रमाणित गर्न कार्यदल गठन गरिएको छ. प्रधानमन्त्री नरेन्द्र मोदीले नै कार्यदल गठन गरेर आयुर्वेदिक उपचार पद्धतिबाट कोरोना भाइरसको उपचार हुन्छ कि हुँदैन परीक्षण गर्न र वैज्ञानिक रूपमा पुष्टि गर्न निर्देशन दिनुभएको हो. यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा छौं. जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू. नेपालमा 5,184 जनाको कोरोना परीक्षण, 12 जना कोरोना संक्रमित. चितवनका 30 स्वास्थ्यकर्मीमा कोरोना संक्रमण परीक्षण गरिँदै अहिलेसम्म कोरोना संक्रमित 4,11,000 भन्दा बढ़ी व्यक्ति निको भएर घर फर्के. गैंडाकोट वडा नम्बर 8 आज 80 जना विपन्नलाई वार्ड मार्फत घर घर पुगी राहत वितरण. नवलप्रासीमा भने राहतमै घोटाला, सर्वत्र आलोचना. गैंडाकोट नगरपालिकाका कृषि हाट बजार तथा चोकचोकमा 9 क्विन्टल हरियो काँक्रा बिक्री. सस्तोमा काँक्रा पाउँदा स्थानीय खुशी. सफा सुन्दर हरियालीद्वारा बटुवाहरूलाई निशुल्क खाना खुवाउने अभियान शुरू. र नयाँ वर्षमा चितवनको सिराइचोलीमा लाग्ने मेला स्थगित. चितवनमा र नवलपुरमा मेरो किनमेलले घर घरमै खाद्य सामग्री पुर्याइदिने. यिनै खबरसँगै बेलुका 7 बजेको विजय खबर सकिएको छ. प्राविधिक गगन गिरीलाई धन्यवाद. हिमा अर्याल बिदा हुन्छु. नमस्कार.